यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालीहरूको महान चाड बड़ा दशैंको पहिलो दिन आज घर घरमा घटस्थापना गरी जमरा राखिँदै आज बिहानैदेखि विभिन्न शक्तिपीठहरूमा भक्तजनको भीड़। चाड़पर्वका समयमा अवांछित गतिविधि हुन नदी बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देवाको सम्बन्धित निकायलाई निर्देशन। नागरिकता विधेयक प्रमाणीकरण नगर्नुका लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्च अदालतको आदेश। निर्वाचन आचार संहिता इमानदारीताका साथ कार्यान्वयन गर्ने प्रधानमन्त्री सहित राजनैतिक दलका शीर्ष नेताहरूको प्रतिबद्धता। र युक्रेनमाथि आणविक हतियार प्रयोग गरेमा रूसले गम्भीर परिणामको सामना गर्नुपर्ने अमेरिकाको चेतावनी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालीहरूको महान चाड़ बड़ा दशैं आज घर घरमा घटस्थापना गरी प्रारम्भ हुँदैछ। भगवान श्री रामचन्द्रले आजैको दिन रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्ति प्राप्तिका लागि शक्ति स्वरूपा महामाया भगवतीको आह्वान गर्न घड़ाको स्थापना गरी बालुवाको चौकीमा जौछरी पूजा आराधना गरेको विश्वास गरिन्छ। आज आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपूर्वक दियो कलश र गणेशको पूजा गर्ने र माटोको पूर्ण घड़ामा गाईको गोबर राखी घाम नछिर्ने अध्ययारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पञ्चरत्न चढ़ाई शक्ति रूपी दुर्गा भवानीको आराधना गरिन्छ। यसरी उमारिने जमरा विजया दशमीका दिन मान्यजनहरूबाट टीका ग्रहण गर्दा लगाइन्छ। दशैंको टीका लगाउँदा अरू फूलको सट्टा समृद्धिको प्रतीक मानि पहेलो जमरालाई प्रयोग गरिन्छ। परम्परा अनुसार घटस्थापनाको उपलक्ष्यमा आज हनुमान ढोका दरबारमा रहेको दशैं घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रि पूजाको शुभारम्भ हुन्छ। नवरात्रिको उपलक्ष्यमा मुलुकभर बिहान घर घरमा र भगवतीका मन्दिरहरूमा चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ। राजनीतिक दलका शीर्ष नेताहरूले आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा जारी हुने निर्वाचन आचार संहिताको इमानदारीताका साथ पालना गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ। निर्वाचन आयोगमा हिजो आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष सुभाष नेमवाङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झा लगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दलहरूबाट निर्वाचन आचार संहिता पालना गर्ने गराउने विषयमा प्रतिबद्धता जाहेर गर्नुभएको बताउनुभयो। आयोगले निर्णय गरेर छिट्टै निर्वाचन आचार संहिता जारी गर्ने प्रवक्ता पौडेलले जानकारी दिनुभयो। शीर्ष नेताहरूले निर्वाचन प्रचार प्रसारको समय अपुग हुने भएकाले प्रचार प्रसारको समय अवधि बढ़ाउन आग्रह गर्नुभएको थियो। नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले निर्वाचन आयोगले जारी गर्न लागेको निर्वाचन आचार संहिताका विषयमा केही सुझाव दिनुका साथै प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो। प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ यही असोज 2 र 3 गते उम्मेद्वारको बन्द सूची पेश भइसकेको छ भने प्रत्यक्षतर्फ यही असोज 23 गते उम्मेद्वारले मनोनयन दर्ता गर्ने कार्यक्रम छ। प्रतिनिधि सभा सदस्य 275 र प्रदेश सभा सदस्यतर्फ 550 सीटका लागि निर्वाचन हुन लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ। राष्ट्रपति भण्डारीले एकीकृत सुरक्षा कार्ययोजना 2079 उल्लेख भए अनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदको गत भदौ 17 गते को बैठकको सिफारिश मन्त्री परिषदको भदौ 27 निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भदौ 27 पत्र बमोजिम निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधान बमोजिम स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका दुई विधेयक हिजो प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति भण्डारीले शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारणसहित लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको हो। रिट निवेदनमा संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रमाणीकरण नहुनु संविधान विपरीत रहेको भन्दै राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ। संघीय संसदको दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले 4 असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो। विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित 5 रिट निवेदन दर्ता भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सहित 4 मन्त्री र सचिवहरू सहितको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा अवांछित गतिविधि हुनेतर्फ सचेत रहँदै आफ्नो क्षेत्राधिकार अनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन 12 बुँदे निर्देशन दिनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तिया कराई, स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव विनोद सिंह, अर्थ सचिव कृष्णहरि पुष्कर कर्ण, उद्योग सचिव तोया नारायण गेवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई लगायतका उच्च अधिकारी को सहभागिता रहेको थियो। छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बडुले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी दिनुहुँदै आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको र अन्तर मन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताउनुभयो। सत्ता गठबन्धनमा सीट बाँडफाँड बारे छलफल गर्न कार्यदलको बैठक हिजो पनि बस्यो। प्रतिनिधि सभातर्फ सीट बाँडफाँडको विषय शीर्ष नेताहरू समेतको छलफलपछि लगभग सहमति नजिक पुगिसकेको, प्रदेशसभा सदस्यको सीट बाँडफाँडमा सहमति जुटाउने प्रयास भइरहेको नेताहरूले जानकारी दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदल बैठकमा कार्यदलले प्रदेशसभाको बाँडफाँडमा खाका तयार गर्ने र चुनावी तालमेललाई अन्तिम रूप दिने गरी काम भइरहेको कार्यदलको कार्यालय सचिव केशवराज जोशीले रेडियो नेपाललाई जानकारी दिनुभयो। कार्यदलले प्रदेशसभाका बारेमा खाका बनाएपछि प्रतिनिधि सभा र प्रदेशसभा दुवैतर्फको सीट बाँडफाँड र निर्वाचन क्षेत्रबारे अन्तिम रूप दिइने पनि सचिव जोशीले बताउनुभयो। सरकारले सार्वजनिक यातायातका साधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता र टाइम कार्डको पालना लगायतका विषयमा अनुगमन, निर्देशन र समन्वय गर्न गृह मन्त्रालयका सहसचिव फडिन्द्र मणि पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ। सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाई सड़क दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले समिति गठन गरेको हो। असोज 7 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्री परिषद बैठकले राष्ट्रिय सतर्कता प्रहरी तेस्रो संशोधन नियमावली 2079 स्वीकृत गरेको प्राइभेट फर्म रजिस्ट्रेशन चौथो संशोधन नियमावली 2079 स्वीकृत गरेको जानकारी दिनुभयो।
सूर्य संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने माथिल्लो सोलु खोला जलविद्युत आयोजनाको प्रसारण लाइनको आरओडब्ल्यू र टावर ब्याङ्क संरचनाहरू निर्माण गर्नका लागि सोलु खुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 3, 4, 5, 6 र 11 रहेको राष्ट्रिय वनभित्रको 5.811 हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने।
मन्त्री कार्कीले सरकारले दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको र चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको पनि बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले संस्कृतिविद एवं शताब्दी पुरूष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकजना नर्स उपलब्ध गराउने निर्णय गरेको छ। यसै गरी सरकारले राष्ट्रिय गानका रचयिता प्रदीप कुमार राई व्याकुल माइलालाई सहज जीवन यापनका लागि मासिक 50,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि सरकारले उहाँलाई मासिक 25,000 रूपियाँ भत्ता उपलब्ध गराउँदै आएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताउनु भएको छ। नेकपा माओवादी केन्द्र चितवनद्वारा हिजो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्याउन आवश्यक रहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले चितवनमा अहिले नमूना विकासको प्रयास गरिरहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
14, 15, 14, 15, 14, 15, 14, 15
बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो साह्रै सस्तोमा खरिद गर्न परेमा *14, 15 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या
हो र दाई।
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14, 15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
14, 15, 14, 15, 14, 15, 14, 15
मलाई पनि कण्ठै भयो दाई।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली काँग्रेसका नेता प्रकाश मान सिंहले जनताले अनुभूत गर्ने गरी सरकारले काम गर्नुपर्ने बताउनु भएको छ। राजधानी स्थित रत्न राज्य माध्यमिक विद्यालयमा हिजो आयोजित कार्यक्रममा काँग्रेस नेता सिंहले अहिले डेंगू महामारीको रूपमा देखिन थालेकाले यसप्रति सबै सचेत रहनुपर्ने र सरकारले यसको प्रभावकारी नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मुलुकको द्रुत विकास र समृद्धिका लागि थिंक ट्याङ्कको आवश्यकता रहेको बताउनु भएको छ। नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिक उत्सवका अवसरमा हिजो काठमाण्डुमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री भट्टराईले गरीबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न थिंक ट्याङ्कको आवश्यकता टड्कारो रहेको बताउनुभयो। समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पठाउनु भएको लिखित शुभकामना मुलुकको समग्र विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउवाले नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्थाको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले थिंक ट्याङ्कले गर्ने अनुसन्धान र तथ्य तथ्याङ्कको महत्व बुझेर नै प्रतिष्ठानको स्थापना गरेको उल्लेख गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाण्डु उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गरिनुपर्ने बताउनु भएको छ। हनुमान ढोकादेखि स्वयम्भू विश्व सम्पदा क्षेत्रको सम्पदा पदमार्ग पुनस्थापना कार्यक्रम अन्तर्गत विश्वेश्वर महादेव मन्दिर पुननिर्माण कार्यको थालनी एवं हनुमान ढोका डोरवे टू नेपाल्स हिस्ट्री कल्चर नामक पुस्तक विमोचन कार्यक्रममा उहाँले विकासका नाममा काठमाण्डुका सांस्कृतिक संरचना भत्काउन नहुने धारणा राख्नुभयो। राष्ट्रिय सूचना आयोगले निर्वाचनमा उम्मेद्वारले पेश गर्ने मनोनयन पत्र र संलग्न कागजात मतदाताले थाहा पाउने गरी सार्वजनिक गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ। राष्ट्रिय सूचना आयोगको कार्यालय काठमाण्डुमा हिजो आयोजित पत्रकार सम्मेलनमा सूचना आयुक्त कमला ओली थापाले आगामी संघीय र प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवारी बनाउन मतदाताले उम्मेद्वारका बारेमा जान्नुपर्ने धारणा राख्नुभयो। दशैं तिहार नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको छ। दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि अनुसार श्रमिकहरूको ज्याला पनि वृद्धि हुनुपर्ने दाङका उपभोक्ताहरूको माग रहेको छ। दाङबाट संवाददाता प्रेमबहादुर रामजाको यो रिपोर्ट।
दशैं र तिहार नजिक हुँदै गर्दा उपभोक्ताको भान्सा भने महँगो भएको छ। भान्सामा प्रयोग हुने खाद्य तथा मसला एवं तरकारीको मूल्य वृद्धि भएपछि विशेष गरी विपन्न तथा निम्न वर्गीय परिवारको भान्सामा समस्या परेको हो। तुलसीपुरकी एक गृहणी खड्क कुमारी केसी
सक्नु छैन अनि सानो काम गरौँ भने त्यस्तै खर्च लाग्छ, के गर्ने सक्नु छैन।
केसीलाई जस्तै तुलसीपुर अठार हेमन्तपुरकी रिता बिसीलाई पनि समस्या भएको छ। महँगीले हैरानी बनाएको छ। भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले समस्या बनाएको छ। कामको ज्याला भन्दा पनि महँगी धेरै हुँदा घर व्यवहार चलाउन समेत रिता बिसीलाई मुस्किल परेको छ।
महँगी त कहाँबाट कहाँ पुग्छ, निम्न वर्गको मान्छेले कहाँ किनेर खान सक्छन्, उनको ज्याला नै छैन। महँगी अनुसार ज्याला के बढाइदिनु पर्यो, त्यही भएर अब यसको महँगी त धेरै कम गराउनु पर्छ।
बजार मूल्य चामलमा प्रति केजी 5-15 रुपियाँसम्मले बढेको छ। मैदा आटामा पनि 20-25 रुपियाँले वृद्धि भएको छ। भारतबाट आयात हुने वस्तुको मूल्य बढेको व्यापारीहरू बताउँछन्। महँगी बढ्दा व्यापारमा पनि समस्या नै छ। तुलसीपुरका एक व्यापारी युद्ध बहादुर ओली,
इन्डियाबाट आउने आइटमहरू महँगाईमा छ, घट्दोमा सही हुन्छ, वृद्धि भएको कारणले अलिक ग्राहकहरूलाई पनि बर्खामा पर्ने सम्भावना हामीलाई पनि अप्ठ्यारो हुन्छ।
अहिले बजारमा हरियो तरकारीको मूल्य पनि 5-15 रुपियाँसम्म वृद्धि भएको छ। स्थानीय उत्पादन कम र बाहिरबाट तरकारी आयात गर्नुपर्ने बाध्यता भएपछि उपभोक्तालाई महँगो पर्न गएको छ। उपभोक्ताको ढाड सेकिने गरी भएको मूल्य वृद्धि नियन्त्रणमा सरकारवालाको ध्यान भने पुग्न सकेको छैन। प्रेम बहादुर रामजा, रेडियो नेपाल, दाङ।
भूकम्पपछिको पुननिर्माणका क्रममा गोर्खा जिल्ला अस्पतालमा सुविधा सम्पन्न भौतिक संरचना निर्माण भएसँगै विभिन्न सेवाहरू थप भएका छन्। अस्पतालमा सेवा विस्तारसँगै जिल्ला र आसपासका सेवाग्राहीहरूलाई सामान्य उपचारका लागि समेत अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। गोर्खाबाट संवाददाता राजेन्द्र न्यौपानेको यो रिपोर्ट।
जिल्लामा विशेषज्ञ चिकित्सकहरूको उल्लेख्य संख्या भएपछि सेवाग्राहीहरूलाई सुविधा भएको छ। हालै मात्र जिल्लामा थायराइडका बिरामीहरूको उपचार सेवा शुरू भएको छ। डायलसिस ग्राही रहेका बिरामीहरूको उपचार सेवा शुरू भएको छ। यसै गरी हार जोर्नीका बिरामीहरूको उपचार भइरहेको छ। पछिल्लो माघ महिना यता अस्पतालमा उपचारको लागि आउने बिरामीहरूको संख्या 200 गुणाले बढेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट हरि कुमार श्रेष्ठ बताउनु हुन्छ।
विगत 8 महिनाको दौरानमा चाहिँ थुप्रै सेवाहरू जोडेका छौँ। एक्सटेन्डेड हेल्थ सर्भिसको सेवा हामीले फागुनबाट नै लागू गरेका थियौँ। त्यो सँगसँगै थाइरोइड फङ्सन टेस्टको सेवा थपिएको छ। भिटामिन बी12 र भिटामिन डी पनि यस अस्पतालमा हुँदैन थियो, त्यसको लागि पनि बिरामीहरू रिफर भएर जानुपर्ने केसहरू कम गरेका छौँ। फुल्ली अटोमेटेड बायोकेमिस्ट्री एनालाइजर भन्ने मेसिन पनि हामीले लिएर आएका छौँ। त्यसले इन्भेस्टिगेसन गरेर बिरामीहरूलाई छिटो रिपोर्टहरू उपलब्धता गराउँछ। त्यस्तै गरी हामीले भर्खरै डायलिसिस सेवा सञ्चालनमा लिएर आएका छौँ। त्यो सँगसँगै नियमित शल्यक्रियाका सेवाहरू चाहिँ बढाएका छौँ।
अस्पतालमा सेवा सुविधा थप वृद्धिका लागि आफूहरू निरन्तर लागि परेको अस्पताल विकास समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठको भनाइ छ।
थायराइडको सेवा सुरु गरेका छौँ। यो कामलाई हामी निरन्तरता दिइरहन्छौँ। यहाँ आएर डायलिसिस सेवा जस्तै यो थायराइडको सेवा पनि लिन सक्नुहुनेछ। केही दिन भित्रैमा आडजोरी सम्बन्धी कामहरू पनि थाल्ने गर्छौँ। यसले गर्दा गोर्खा जिल्लामा रहेका आसपासमा रहेका पेसेन्टलाई यहीँबाट सेवा लिन सक्ने व्यवस्था हामीले गरिरहेका छौँ।
आफू काठमाडौँ, चितवन, पोखरा लगायतका स्थानमा उपचारको लागि धाउनु परेको र अहिले गोर्खा अस्पतालमा सेवा सञ्चालन भएपछि निकै सहज भएको सफिना खातुनको भनाइ छ।
थाइराइड भएको त मलाई 2 वर्ष भयो। पहिला चाहिँ चितवन, काठमाडौँ टेस्ट गर्ने गरेको थियो। अहिले चाहिँ यही सुविधा उपलब्ध छ भनेर गोर्खा अस्पताल आएको।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले रूसले युक्रेनमाथि आणविक हतियार प्रयोग गरी रूसले गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी दिएको छ। रूसी विदेश मन्त्रीले जनमत संग्रह भइरहेका युक्रेनी क्षेत्रहरू रूसी भूभागमा जोड़िन आएमा पूर्ण रूपमा रूसी सुरक्षा पाउने बताएपछि अमेरिकाले चेतावनी दिएको हो। युक्रेनको चार पूर्वी क्षेत्रहरूमा रूसमा गाभिने प्रश्नमा जनमत संग्रह भइरहेको छ। अमेरिका लगायतका पश्चिमा राष्ट्रहरूले जनमत संग्रहलाई कृत्यको संज्ञा दिएका छन्। फिलिपिन्सको पूर्वी टापुहरूमा शक्तिशाली आँधी नोरू आएपछि हजारौं मानिसहरूलाई स्थानान्तरण गरिएको छ भने सबै सरकारी कार्यालयहरू बन्द भएका छन्। फिलिपिन्सका मौसमवेदहरूले शक्तिशाली आँधी नोरूले बाढ़ी पहिरो र खतरनाक हुरी बतास ल्याउन सक्ने बताएका छन्। शक्तिशाली नोरूले प्रभाव पार्न सक्ने क्षेत्रका करिब 8,500 मानिसलाई सुरक्षित स्थानमा सारिसकिएको बीबीसीले जनाएको छ।
भदौ महिनामा नेपालमा विदेशी वस्तुको आयात उच्च दरले वृद्धि भएको छ। चालू आर्थिक वर्ष 2079-80 पहिलो महिना साउनको तुलनामा भदौमा वस्तु आयात 11 अर्ब रूपियाँले वृद्धि भएको हो। साउनमा 1,31,28 करोड़ रूपियाँ बराबरको वस्तु आयात भएकोमा भदौमा आयात रकम 2,73,59 करोड़ रूपियाँ पुगेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार भदौमा मात्र नेपालले 1,42,00,000 रूपियाँको वस्तु आयात गरेको छ। यस अनुसार साउनको तुलनामा भदौमा वस्तुको आयात 11 अर्बले बढ़ेको हो। सरकारले विलासिताका वस्तुको आयातमाथिको प्रतिबन्ध भने कायमै राखेको छ। चाडबाड लक्षित सामग्रीको आयातका कारण भदौमा आयात वृद्धि भएको हो। अर्कोतर्फ निरन्तर बढ़ेको डलरको मूल्यले समेत आयात रकम वृद्धि हुन पुगेको छ। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा निर्यात भने कुल 28,68,00,000 रूपियाँ बराबरको भएको छ। साउनमा मात्र 14,80,00,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको थियो। अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको विशेष प्राथमिकताभित्र परेको बताउनु भएको छ। जुम्ली स्याउको पहिचान र महत्व छुट्टै रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले किसानलाई प्रोत्साहनदेखि सहुलियत कर्जा र उत्पादित वस्तुको बजारीकरणमा सहयोग गर्न सरकार गम्भीर भएर लागि परेको स्पष्ट पार्नुभयो। जुम्लाको गुठीचौर गाउँपालिका 5 स्थित गुठीचौर एग्रो फार्मको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा सांसद गजेन्द्र बहादुर महतले गुठीचौर एग्रो फार्म जुम्लाकै नमूना र आर्थिक समृद्धिको आधार रहेको बताउनुभयो। विक्रम सम्वत 2075 शुरूआत भएको गुठीचौर एग्रो फार्ममा 13 करोड़ लगानी गरी स्याउका बिरूवा रोपिएको संचालक भीम बहादुर भण्डारीले जानकारी दिनुभयो। नेपाल चेम्बर अफ कमर्सले बढ़दो ब्याज दर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकको ध्यान आकर्षण गराएको छ। निक्षेपमै उच्च ब्याज दर कायम हुँदा यसको असर कर्जाको ब्याज दरमा समेत पर्न थालेको चेम्बरले उल्लेख गरेको छ। चेम्बरले नियमनकारी निकाय नेपाल राष्ट्र बैंक समक्ष हाल कायम स्प्रेड दर एवं बैंकहरूको आधार दर समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ। चेम्बरले राष्ट्र बैंकलाई विभिन्न 9 बुदामा ध्यान आकर्षण गराएको छ। चेम्बरद्वारा जारी विज्ञप्तिमा बढ़दो ब्याज दरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको भन्दै निक्षेपमै उच्च दरको ब्याज दर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साहित हुने र त्यसले वित्तीय सन्तुलनको जोखिम समेत बढ़ाउने उल्लेख गरिएको छ। शेयर बजारको कारोबार मापक नेप्से परिसूचक आइतबार झण्डै 24 अङ्कले ओह्रालो लागेको छ। यस दिन नेप्से परिसूचक 23.83 अङ्कले ओह्रालो लागेर 1,815.13 बिन्दुमा झरेको छ। यस दिन कुल 228 कम्पनीहरूका 40,14,419 किता शेयरहरू 1,07,24,80,000 मूल्यमा किनबेच भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय फुटबल टीमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेश विरूद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेशनल विण्डो अन्तर्गत बंगलादेश विरूद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो। बंगलादेश विरूद्धको खेलका लागि नेपालले अन्तिम तयारी गरिरहेको छ। नेपाल घरेलु मैदानमा बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ। नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले बंगलादेश विरूद्ध जित निकाल्दै दशैंको बेला फुटबल समर्थकलाई खुशी पार्ने योजना रहेको बताउनुभयो। मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टोली नेपाल आइसकेको छ। एक मैत्रीपूर्ण खेल खेलेर बंगलादेशी टोली नेपाल आएको हो। कम्बोडियासँगको खेलमा बंगलादेश 1-0 गोलले विजयी भएको थियो। बंगलादेश विरूद्धको खेलका लागि हुमागाईले 23 सदस्यीय नेपाली टोलीको घोषणा पनि गरिसक्नु भएको छ। नेपाली क्रिकेट संघ क्यानले महिलाको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता गराउने तयारीमा जुटेको छ। क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले महिलाको एक दिवसीय प्रतियोगिता आयोजनाका लागि अन्तिम तयारी भइरहेको बताउनुभयो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी नेपाली महिला टोलीलाई आगामी वर्ष एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता दिने संकेत बुझेपछि क्यान एक दिवसीय राष्ट्रिय प्रतियोगिता गर्ने तयारीमा रहेको हो। आईसीसीले यस वर्ष नेदरल्याण्ड, थाइल्याण्ड, पुबुआ न्युगिनी, स्कटल्याण्ड तथा अमेरिकालाई एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता दिएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बदली रहे। प्रदेश एक, मधेस प्रदेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस, वर्षा 18.2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:54 भयो भने सूर्यास्त भरे साँझ 5:57 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालीहरूको महान चाड बड़ा दशैंको पहिलो दिन आज घर घरमा घटस्थापना गरी जमरा राखिँदै आज बिहानैदेखि विभिन्न शक्तिपीठहरूमा भक्तजनको भीड़। चाडपर्वका समयमा अवांछित गतिविधि हुन नदी बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बन्धित निकायलाई निर्देशन। नागरिकता विधेयक प्रमाणीकरण नगर्नुका लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्च अदालतको आदेश। निर्वाचन आचार संहिता इमानदारीताका साथ कार्यान्वयन गर्ने प्रधानमन्त्री सहित राजनैतिक दलका शीर्ष नेताहरूको प्रतिबद्धता र युक्रेनमाथि आणविक हतियार प्रयोग गरेमा रूसले गम्भीर परिणामको सामना गर्नुपर्ने अमेरिकाको चेतावनी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।